آیت الکرسی انسان کا دل کھولتی ہے، آیت الکرسی کے بعد اللہ کی قدر زیادہ آتی ہے، اور جب ایک انسان اللہ تعالیٰ کے راستے میں چلنا چاہتا ہے تو اس کے راستے کی ایک ایک رکاوٹ ہے وہ دور ہوتی جاتی ہے۔ اللہ تعالیٰ فرماتا ہے فَمَن يَكْفُر بِالطَّاغُوتِ وَيُؤْمِن بِاللَّهِ فَقَدِ اسْتَمْسَكَ بِالْعُرْوَةِ الْوُثْقَى، اور جو کوئی طاغوت کا انکار کر کے اللہ پر ایمان لے آیا اس نے ایک ایسا مضبوط سہارا تھام لیا جو کبھی ٹوٹنے والا نہیں۔ سچ بات یہ ہے کہ ہم اپنی زندگی میں کئی بار ٹوٹ ٹوٹ جاتے ہیں، ہم کئی بار آزمائے جاتے ہیں، ہماری انا پہ چوٹ پڑتی ہے، ہماری ہستی ٹوٹتی ہے، حادثات ہوتے ہیں، صدمے آ جاتے ہیں، کبھی ماں کا سہارا ڈھونڈتے ہیں، کبھی باپ کو ڈھونڈتے ہیں، کبھی شوہر کو بلاتے ہیں، کبھی بچوں کی آس رکھتے ہیں۔ لکھ لیجئے یہ سب سہارے جھوٹے ہیں، جو اللہ کا سہارا تھامتا ہے اللہ اس کو کبھی تنہا نہیں چھوڑتا۔ اپنی زندگی کا اصول بنائیں، اور کم از کم آج کی آیت الکرسی کو پڑھنے کے بعد آپ اور میں اس چیز کا وعدہ کر لیں، ہر مشکل میں، ہر ایڈورس میں سب سے پہلے اللہ کو پکارنا ہے۔ خود سے پوچھئے، یہ آپ کی میری توحید کا ٹیسٹ ہے۔ کوئی کام خراب ہو گیا کس پہ نظر جاتی ہے؟ بیمار ہوئی کس کی طرف سوچ جاتی ہے؟ کوئی چیز ٹوٹ گئی کس کا خیال آیا؟ گاڑی خراب ہو گئی چلتے چلتے رک گئی کس کا خیال آیا؟ جس کے دل میں اللہ بیٹھا ہوگا نا، جس کے دل میں اللہ کی بڑائی ہوگی نا، اس کو تو ہر لحاظ سے اللہ کی ذات ملے گی، کیونکہ وہ ذات ہے جس کے پاس ہر خزانے کی چابی ہے۔ ہمارے ذہن ہیں نا، ان کے تالے لگے ہوئے ہیں، اور ان تالوں کی چابیاں اللہ کے ہاتھ میں ہیں۔ اس لیے مجھے آپ کو اپنی توحید پہ بہت کام کرنے کی ضرورت ہے۔ اس دنیا میں خوش رہنے کا راز توحید ہے، توحید پہ عمل، اللہ کا بندہ بن کے جینا۔ اللہ تعالیٰ مجھے آپ کو اس کی توفیق دے۔ اور یہاں جس کی بات ہے وہ تقویٰ ہے، تقویٰ وہ مضبوط کنڈا ہے کہ جو ایک انسان کو مشکلات میں تھانپ لیتا ہے۔ یاد رکھیے، دریائے زندگی میں جب لہریں اٹھیں تو تقویٰ کو تھام لیجئے، دعائیں مانگیں، اللہم اخرجنا من الظلمات الى النور، اے اللہ مجھے اندھیروں سے روشنیوں میں ڈال دے، کیونکہ جب اللہ کسی کا ہاتھ تھام دے تو ایسے ہی کرتا ہے۔ واللہ سمیع علیم، وہ خوب سننے اور جاننے والا ہے۔ اور جب اللہ کسی کا دوست بن جائے تو اللہ ولی الذین آمنوا، اور اللہ دوست ہے ایمان والوں کا، یخرجہم من الظلمات الى النور، وہ ان کو اندھیروں سے روشنی میں نکال لاتا ہے۔ ہائی لائٹ کر لیں، دنیا کا کوئی دوست اور کوئی سہیلی یہ کام نہیں کر سکتی جو اللہ فرماتا ہے۔ اور وہ کہے کہ اللہ تعالیٰ آپ کی زندگی میں روشنیاں لے آتا ہے۔ اور مجھے ایسے لگتا ہے کہ ہماری زندگی میں جو دکھ اور مصیبتیں آتی ہیں نا، یہ ہمیں قرآن کی روشنی کی طرف لاتی ہیں۔ جب کسی کو کوئی دکھ ملے، اپنے اوپر لیں، زندگی کا کوئی لمحہ یاد کریں، کوئی مر گیا، اچانک چلے گئے، بچہ مر گیا، طلاق ہو گئی، بیوگی ہو گئی، سب مصروف ہیں، کوئی آپ کو پوچھنے نہیں آتا اور آپ بیڈ پہ ہیں، اس وقت پوچھئے رب سے، یہ مجھ پہ مشکل کیوں آئی؟ اس لیے آئی کہ آؤ میں تمہیں یہ دنیا کے اندھیروں سے نکال کر، ڈپریشن کے اندھیروں سے نکال کر تمہیں ہدایت کی روشنی دوں۔ اور جب اللہ کسی کی زندگی میں قرآن کا نور لے آئے تو اس کو یہاں لا کے بٹھا دیتا ہے۔ آپ تو پتہ نہیں کیا سوچ کے ادھر آئے ہیں، یقین کریں۔ میں اپنے مشاہدے اور اپنے تجربے کی وجہ سے بتاؤں گی کہ آپ جہاں جو سوچ کر آئے ہیں نا، آپ کو اس سے بہت زیادہ ملے گا اور مختلف ملے گا۔ شرط ایک ہے، جب اس ہال میں آئے نا تو خود کو اپنا نہ سمجھے۔ کسی کی طرف دیکھنا، سوچنا، سیل فون پہ کچھ کرنا کرانا، آپ سوچیں یہ آپ کے لیے اتنا نقصان دہ ہوگا، کیونکہ یہ آپ کے رب کے ساتھ تعلق کو توڑ دے گا، ڈسکنیکٹ ہوتا ہے۔ ہلکی سی نظر بھی ادھر جاتی ہے نا تو توجہ بڑھ جاتی ہے۔ اسکرین پہ دیکھ کے فوکس رہیں تو اس کو دیکھیں، اپنے قرآن پہ فوکس رہیں تو اس کو دیکھیں، اور میں چاہوں گی کہ دیکھیں اگر اسکرین پہ بھی، لیکن ساتھ چھوٹے چھوٹے نوٹس ضرور لیں، تاکہ جب واپس جائیں، گھر جائیں، تو کچھ آپ کے ہاتھ میں ہو۔ تو جب آپ کو روشنیاں ملیں گی تو پھر کیا ہوگا، اندھیروں اور روشنیوں کا فرق کیا ہوتا ہے، کہ انسان کی زندگی میں حق اور باطل کی پہچان ہوتی ہے۔ اللہ کی نافرمانیوں والی چیزیں نظر آتی ہیں، اتار اتار کے پھینکنی آسان ہوتی ہیں، لیکن اس کے برعکس ایک اور بد نصیب کردار، والذین کفروا اولیاءہم الطاغوت، اور جو لوگ کفر کی رائے اختیار کرتے ہیں ان کے حامی و مددگار طاغوت ہیں، وہ انہیں روشنی سے تاریکیوں کی طرف کھینچ لے جاتے ہیں، یہ آگ میں جانے والے لوگ ہیں جہاں وہ ہمیشہ رہیں گے، ہمیشہ رہیں گے۔ آپ اور میں اپنی زندگی کا جائزہ لیتے ہیں، ہمارے پاس کیا ہے؟ آپ دیکھیے، جہنم کی بات ہے، اصحاب النار، اور حدیث میں آتا ہے کہ جہنم سیاہ رنگ کی ہے، کالی بجنگ، ہاتھ کو ہاتھ سجائی نہیں دیتا، اللہ تعالیٰ ہمیں اس اندھیرے سے بچائے. اب اگلے آیتوں میں کچھ انبیاء کے واقعات ہیں جو اپنے اپنے دور کے طاغوتوں کے سامنے کھڑے تھے. حضرت ابراہیم کا مقابلہ نمرود سے تھا, حضرت موسیٰ کا فرعون سے تھا. اسی طرح کی کچھ چیزیں ہیں جن کو ہم اگلی آیتوں میں پڑھتے ہیں. الم تر الی اللذی حاج ابراہیم, کیا تم نے اس شخص کے حال پر غور نہیں کیا جس نے ابراہیم سے جھگڑا کیا تھا؟ کون سا جھگڑا؟ جدال کہتے ہیں, بحث مباحثے والا جھگڑا. کیوں کیا تھا؟ اس بات پر کہ ابراہیم کا رب کون ہے, اور اس بنا پر بھی اس شخص کو اللہ نے حکومت دے رکھی تھی. اس کو ہائی لائٹ کریں. جن کو اللہ دنیا زیادہ دے دیتے ہیں نا, ان کو اللہ زیادہ ہی نہیں نظر آتا. کہتا تھا کدھر ہے رب, دکھاؤ میں رب ہوں. اور انبیاء کرام کا اصول لکھ لیجیے, ہم بحثوں میں نہیں پڑے. کیا کہا ابراہیم نے اس کے بات کے جواب میں؟ اس قال ابراہیم ربی الذی یحیی و یمیت, اور اس بنا پر کہ اس شخص کو اللہ نے حکومت دے رکھی تھی. یعنی زبان کھلی کب؟ جب پیٹ میں کھانا گیا. جب ابراہیم نے کہا کہ میرا رب وہ ہے جس کے اختیار میں زندگی اور موت ہے. سچ ہے کہ نہیں؟ اپنے آپ سے پوچھئے. بس اپنے سے باتیں کریں, کچھ بھی نہ لکھ سکیں نا تو بس اپنے دل سے باتیں تو کر کے جائیں قرآن کے دوران, کہ میری زندگی پہ موت پہ کس کا اختیار ہے؟ کیا میں اور آپ اپنی مرضی سے اس دنیا میں ہیں؟ اگر میرا اپنی اور اپنے پیاروں کی موت پہ کچھ نہ کچھ اختیار ہوتا تو آج تک کوئی نہ مرتا. یہ یاد رکھیے. جانوروں کی طرح لوگ رول رہے ہوتے, لنگڑے لولے بوڑھے کھسٹ, لیکن کوئی دنیا سے نہ جاتا. یہ مالک نے اپنے ہاتھ میں رکھ کر ہم پہ احسان کیا ہے. جن پیاروں کی موت پہ ہم روتے ہیں, اگر انہی کو سنبھالنا پڑتا اور ان کے بڑوں کو بھی سنبھال رہے ہوتے تو ہو سکتا ہے کہ ہماری ساری محبت ختم ہوتی. خیر, قال انا احیی و امیت, تو اس نے جواب دیا زندگی اور موت تو میرے بھی اختیار میں. دیکھیے, بحث کر رہا ہے, جھگڑوں میں پڑ رہا ہے. یہی فرعونیت ہے, یہی طاغوتیت ہے کہ اللہ کی بڑائی کے مقابلے میں اپنی بڑائی. آج آپ کہتے ہیں ہاں سائنس سب کچھ کر سکتی ہے, ڈاکٹر اس کے ہاتھ میں اختیار ہے. ابراہیم نے کہا اچھا, بحث میں نہیں بڑے, چھوڑو, لیٹ اٹ گو. ایک اور بات پیش کی, اور لکھ لیجئے ابراہیم اس کے ساتھ علمی جہاد کر رہے ہیں, انٹلیکچوئل جہاد ہے. آج اس کی ضرورت ہے. کل تو پہلے لوگ کھڑے ہو کس طرح کی باتیں کرتے تھے نا, آج فورمز پہ اور بڑے بڑے پلیٹ فارمز میں اسلام کو ایک نشانہ بنایا جاتا ہے, پھر اس کے اوپر تیر پھینکے جاتے ہیں, اور اب مسلمان شرمندہ شرمندہ چھپے پڑے. آج کی یوتھ کو وہ کانفیڈنس چاہیے جو اس وقت ابراہیم میں دکھ رہا ہے. اور ابراہیم کا مقابلہ بہت پوش قوم سے تھا, تو لہٰذا کبھی بھی بحثوں میں نہ پڑے, بلکہ دلائل دیجئے کہ جس کے بعد اللہ تعالیٰ ان کو اگر نصیب میں ان کے ہدایت ہے تو ہدایت دے دے گا. ابراہیم کی دلیل سنی کیا؟ اچھا, اللہ سورج کو مشرق سے نکالتا ہے, تو ذرا مغرب سے نکالنا. یہ سن کر وہ منکر حق حیران رہ گیا, لیکن مان گیا نہیں. واللہ لا یہدی القوم الظالمین, اللہ ظالم قوم کو راہ راست نہیں دکھاتا. لکھ لیجئے, قائل تو ہو گیا مگر تائب نہیں ہوا, کیونکہ اندر خود بڑائی سمائی بھی تھی. اس کو پتا تھا کہ ابراہیم کی بات سچی ہے, اللہ تعالیٰ کی بات سمجھ آ گئی اس کو, لیکن اپنے بڑے ہونے کے احساس نے بات سمجھ نہ دی. اسی طرح ایک اور کردار ہم سب کے سامنے, اوکل لذیم رولا کریت ان بھیا خوابیت ان لاروچیہ. روایت میں تہی حضرت عزیر کا ذکر ہے, بیت المقدس کے پاس اس حال میں گزرے کہ جب وہاں بہت ویرانی چھا چکی تھی, سوچ میں پڑ گئے کہ یہ بستی بھی کبھی زندہ ہوگی, کیا کبھی یہاں بھی خیر آئے گی. اللہ نے ایک ایسا واقعہ دکھا دیا. اور یاد رکھیے کہ انبیاء کرام جو ہوتے ہیں نا, یہ دوسروں کو چونکہ بات سنانے اور بتانے والے ہوتے ہیں نا, تو اللہ سبحانہ تعالیٰ ان کو اس طریقے سے ایسے ایسے واقعات دکھا دیتا ہے کہ جس کے بعد پھر ان کا ایمان اور زیادہ سخت ہو جاتا ہے. آپ کہہ لیں کہ نبی جو ہوتے ہیں نا, ایمان اور یقین کی بھٹی ہوتے ہیں, ٹھکا ہوا ان کا ایمان ہوتا ہے. جب یہ بات کرنے والوں کے دل میں اللہ کی بات سچی ہوتی ہے نا, تو پھر وہ دوسروں پر بھی ہے, وہ دوسروں کو بھی منوا لیتے ہیں. اور جو خود نہ مضبوط ہو وہ دوسروں کو کہاں جمائے گا؟ ٹیبل خود ہل رہا ہوگا تو بتائیے اس کے اوپر کوئی چیز کیسے آپ رکھیں گے. تو اللہ تعالیٰ نے اس واقعے میں پھر بتایا کہ جس طرح مردہ بستیاں زندہ ہوتی ہیں, اس طرح مردہ قومیں بھی زندہ ہوتی ہیں. آئیے سنتے ہیں. یا پھر مثال کے طور پر اس شخص کو دیکھو جس کا گزر ایک ایسی بستی پر ہوا جو اپنی چھتوں پر اوندھی گری پڑی تھی. اس نے کہا یہ آبادی جو ہلاک ہو چکی, اللہ اس کو کس طرح دوبارہ زندگی بخشے گا؟ اس پر اللہ تعالیٰ نے اس کی روح قبض کر لی اور وہ 100 برس تک مردہ پڑا رہا. پھر اللہ نے اسے دوبارہ زندگی بخشی اور اس سے پوچھا بتاؤ کتنی مدت پڑے رہے ہو؟ اس نے کہا ایک دن یا چند گھنٹے رہا ہوں. مرتے ہی انسان ٹائم اینڈ اسپیس کی لمٹ سے اوپر چلا جاتا ہے, اور یہی کچھ اس قسم کی باتیں لوگ قبروں سے اٹھ کر بھی کر رہے ہوں گے. فرمایا تم پر 100 برس اسی حالت میں گزر گئے, اب ذرا اپنے کھانے اور پانی کو دیکھو کہ اس میں ذرا بھی تبدیلی نہیں آئی. دوسری طرف ذرا اپنے گدھے کی طرف دیکھو, اس کے تو پنجر تک بسیدہ ہو گئے. और ये हमने इसलिए किया कि हम तुम्हें लोगों के लिए एक निशानी बना देना चाहते हैं। फिर देखो कि हड्डियों के इस पिंजर को हम किस तरह उठाकर गोश्त पोस्त इस पर चढ़ाते हैं। इस तरह जब हकीकत इसके सामने बिल्कुल नुमाया हो गई तो इसने कहा, मैं जानता हूँ कि अल्लाह हर चीज़ पर कुदरत रखता है। आप कहेंगे ये सब कैसे हो गया, 100 साल जिए फिर उसके बाद उठ गए और इसी तरह से जानवर उनके सामने सब कुछ हुआ। तो लिख लीजिए कि ये सारे तबई कानून है, ये जो फिज़िक्स है ना, ये सारी आपकी इसी चीज़ को डिस्कस करती है। तमाम कायनात की चीज़ें, सूरज चांद सितारे अल्लाह के हाथ में, जब चाहें उसमें से सलाहियत छीन लें। जैसे हज़रत इब्राहिम को आग में डाला, अल्लाह ने आग से जलने की सलाहियत ख़त्म कर दी। तो लिहाजा कोई इसका इनकार ना करे। बहुत ज़्यादा अक्लमंद लोग जो होते हैं ना, जो अक़ल को पूछते हैं, वो ऐसे मौजों का इनकार करते हैं, कहते हाउ इज़ इट पॉसिबल, फिर वो इसकी झूठी सच्ची तावीलें करते हैं। हालांकि इधर अल्लाह ताला ने बिल्कुल सही तरीके से क्लियर कट ये बात बता दी कि देखो 100 साल हज़रत उज़ैर जो थे वो फौत रहे, उस दौरान दोबारा रिवाइवल ऑफ बनी इसराइल हुआ, अल्लाह ताला ने इनको दोबारा किताब से जोड़ा, तौरात इनमें आम हुई, ठीक हो गए, दोबारा बैतुल मक़दस ठीक हो गया। याद रखिए इसी तरह आज हम जब अपने मुसलमानों की हालत देखते हैं तो बस तो दिल बोझल होने लगता है। अल्लाह जिन लोगों को जूते नहीं उतारने आते, जिनको टिश्यू पेपर अपनी जगह पे फेंकने नहीं आते, जिनको बात का ढंग नहीं तरीका नहीं, ये कौम कैसे संवरेगी? लेकिन संवरेगी, अल्लाह ताला रेवोल्यूशन ला रहा है, उम्मत मुस्लिमा की तरबियत हो रही है। ये हमने बड़ी फ्री ज़िंदगी बसर की है ना, इसलिए हम कोई पाबंदी बर्दाश्त नहीं करते। तो बींग अ नेशन इस वक्त मुसलमान वाकई बहुत दुआओं की ज़रूरतमंद है। अल्लाह ताला हम सबको बेहतरीन तरीके से आला अखलाक दे। जब तक मॉरल वैल्यूज़ अच्छी नहीं होंगी, हमें कभी भी इज़्ज़त और बुलंदी नहीं मिलेगी। फिर इसी तरह एक और वाक़ है जिसके अंदर मुर्दों के ज़िंदा होने की दलील है। वैस क़ाल इब्राहिम और रब्बी अरिनी कैफ़ तुख़रिजुल मौता, और वो वाक्या भी पेश नज़र रहे जब इब्राहिम ने कहा कि मेरे मालिक मुझे दिखा दे तो कैसे मुर्दों को ज़िंदा करता है। फरमाया, क्या तू ईमान नहीं रखता? उसने अर्ज़ किया, ईमान तो रखता हूँ मगर दिल का इत्मीनान दरकार है। ये नोट कीजिए, नबियों को भी इत्मीनान कल चाहिए होता है, इंसान होते हैं, उनको शक नहीं होता, लेकिन वो कहते हैं ना, दीद के मानित शुनीद, आंखों देखी चीज़ का असर ज़्यादा होता है। आप भी जब तक किसी चीज़ को अपनी आंखों से ना देख लें, उस वक़्त तक आपको भी उस चीज़ पर यकीन नहीं आता। तो यही बात इधर कर दी गई कि दिल का इत्मीनान चाहता हूँ। फरमाया, अच्छा तो 4 परिंदे ले लो और इनको अपने से मानूस कर लो, इनको टेम कर लो, फिर इनमें से एक एक जुज एक एक पहाड़ पर रख दो, फिर इनको पुकारो, फिर इनको पुकारो, वो तेरे पास दौड़ते चले आएंगे। खूब जान लो कि अल्लाह नहायत बाइकतदार और हकीम है। क्या बताया इन तीनों वाक़ियात से कि जिसकी नज़रें अल्लाह पर होती हैं, वो वक्त के तागूत, वो वक्त के नमरूद, वक्त के फिरौन के आगे भी जम जाता है। असल में आज मैं और आप जमते क्यों नहीं हैं? आज हमारे पाँव क्यों नहीं जमते? क्योंकि हमारे दिल में अल्लाह की बड़ाई नहीं। अभी तक जितना हमने पढ़ा ना, आज इस सब को दिल में लाकर ज़रा महसूस तो करें, इतनी बड़ी ज़ात, इतनी बड़ी कुदरत उसकी, इतना बड़ा आसमान उसका, इतनी ज़मीन उसकी, इतने दरख्त उसके, इतने पत्ते उसके, इतनी रेत के ज़र्रे उसके, इतनी हवाएँ उसकी, इतनी मछलियाँ उसकी, इतनी चीज़ें उसकी, और उसके रास्ते में आप अपनी जान, अपना माल, अपना वक्त, अपनी स्किल्स लगाते हैं, कैसे लौटाएगा? कभी आपने बहुत अमीर शख्स को कोई गिफ्ट दिया हो ना, छोटा सा भी, अपनी हैसियत से, प्यार से, तो वो उसके जवाब में आपको हो सकता है वो चीज़ दे दे जो कभी आपने ख्वाब में भी ना देखी हो। आपके लिए वो बहुत बड़ी है, वो कहेगा मेरे लिए तो ये बड़ी छोटी चीज़ है। इसी से समझिए, मैं आप अल्लाह को क्या देंगे? है क्या मेरे आपके पास? किस काबिल हैं हम सब? कुछ भी नहीं हमारे पास। असल बात यह है कि उस मालिक को आप अपने दिल के अच्छे जज्बात दे के देखिए, फिर वो कदर जो करेगा आपकी, फिर वो जिस तरीके से आपको अपनी तरफ आने के रास्ते दिखाएगा, जो नेमतें मिलेंगी, जो खुशियां आपकी ज़िंदगी में आएंगी, आज मैं और आप उसका अंदाज़ा नहीं कर सकते। अल्लाह ताला अपनी बेशुमार रहमतों का अंदाज़ा अब अगली आयतों से करवाते हैं कि अल्लाह के रास्ते में आते हुए थकते हो, डरते हो, उसके रास्ते में माल लगाना मुश्किल है, तो देखो ज़रा क्या मिसाल है उसकी। मसलुल्लज़ीना युन्फिकूना अमवालहुम फ़ी सबीलिल्लाह, उसके रास्ते में ख़र्च की मिसाल क्या है? जो लोग अपने माल अल्लाह की राह में सर्फ करते हैं, इनके ख़र्च की मिसाल ऐसी है जैसे कि एक दाना बोया जाए और इससे 7 बालियाँ निकलें और हर बाली में 100 दाने हों। इसी तरह अल्लाह जिसके अमल को चाहता है बढ़ोतरी अता करता है, वो फराख दस्त भी है और अलीम भी है। किसान दाना किसको देता है? मट्टी को देता है, ज़मीन में डालता है ना। मट्टी और ज़मीन क्या है? मखलूक, बेजान। مخلوق کو ایک دانہ دیا، کچھ مہینے میں اس سے سات بالیاں نکلی، سات بالیوں سے سو سو دانہ کر کے 700، پھر ہر ایک سے کرتے وہ اللہ یضاعف لمن یشاء. سبق کیا ہے؟ مخلوق کو ایک دیتے ہو 770,000 تک ملتا ہے، جب خالق کو ایک دو گے تو کتنا ملے گا؟ یہ فرق دکھایا. اس دانے کو آپ شیشے کے جار میں رکھ دیں کچھ نہیں دے گا، آپ اس کو پانی میں بھگو دیں کچھ نہیں ہوگا. یہ بنجر مٹی جس کو میں آپ کچھ نہیں سمجھتے، اللہ نے اس کو کہہ دیا اس میں سے 700 نکالنے، وہ نکالتی ہے. تو یہ میرے آپ کے لیے آخرت کی کھیتی ہے. لکھ لیجئے، یہ دنیا بیج ڈالنے کی جگہ ہے، آخرت فصل کاٹنے کی جگہ ہے. جو لوگ اس دنیا میں بیج ڈال کے یہیں فصلیں کاٹنے کی امید رکھتے ہیں، وہ اللہ کے راستوں میں نہیں چل پاتے. کہتے ہیں ملا کیا، کدھر گیا مال، وہ پچھلا جو لگایا تھا وہ کدھر ہے، اور ان کی تو پوری نہیں پڑتی، اور یہ ماسیاں تو یہ ایسی ہیں، یہ تو ویسی ہیں. یاد رکھیے، نیکی کر دریا میں ڈال، وہی بندہ اور نیکی کرے گا. جس نے اپنی نیکیوں کو جمع تفریق کرنا شروع کر دیا نا، آنے پائی کا حساب رکھنا شروع کر دیا، اس کی نیکیوں کو ویسی ہوا لگ جاتی ہے. کسان اگر ایک بیج کو ڈالنے کے بعد پھر دیکھے ہے کہ نہیں، اگلے دن پھر جا کے چیک کرے اب کس پوزیشن میں رہا ہے، کبھی بھی فصل نہیں اگے گی. دیکھنے والے کہیں گے اس کو ہوا لگ گئی ہے، اس بیج کو بھی چھوڑ دو. آپ چاول بناتے ہیں، لوگ کہتے ہیں بار بار چاولوں کا پتیلا نہ کھولو، دم نہیں اچھا آئے گا، ہوا لگ جائے گی. گوشت کو بار بار باہر نہ نکالو، ٹھنڈا کرو گرم کرو، نہیں گلے گا. نیکیوں کو بھی بڑھانے کے لیے کچھ چیزیں چاہیے ہوتی ہیں. آپ دیکھیے کہ یہاں اصل میں یہ جو فصل ہے نا، یہ نیکیوں کی فصل ہے. آج میرے آپ کے پاس کھلا میدان ہے، ٹھیک ہے، اللہ نے ہمیں ابو ہریرہ جیسا دماغ نہیں دیا، اللہ نے ہمیں امام بخاری جیسا علم نہیں دیا. ہم مانتے ہیں قارون جیسی دولت نہیں دی، ہم مانتے ہیں اس نے یوسف ہمارے پاس نہیں ہے، لیکن ایک میدان ایسا ہے جس میں آپ پوری طرح آزاد ہیں. آج تک جتنے لوگ دنیا میں آئے امتیوں میں، آپ ان میں سے دی بیسٹ عمل کر کے وہاں پہنچ جائیے. نیکیوں کا میدان کھولا ہے، لیکن ہم کتنے لخلوٹ ہیں، فضول خرچ ہوتے ہیں ہم نیکیوں کے معاملے میں. اتنی نیکی ہمارے پاؤں میں پڑی ہوتی ہیں اور ہم ان کو روند روند کے ٹاپ ٹاپ کے جاتے ہیں، بلکہ اس کو رکاوٹ سمجھتے ہیں، حالانکہ وہ آپ کی نیکی تھی جو کسی نے آپ کے پاؤں میں رکھی، جس پہ آپ کو غصہ آ گیا. کوئی آپ کا دل دکھاتا ہے نا، یہ آپ کی نیکی ہے، صبر کیجئے جنت لے لیں. کوئی آپ کا حق مارتا ہے، یہ آپ کی جنت ہے، صبر کیجئے. کوئی آپ کو تانا دیتا ہے، اسمائل دیجئے. کوئی بد دعا دیتا ہے، آپ دعا دیجئے. ہمیں تو نیکیاں بھی نہیں جمع کرنی آتی، واللہ ہی پیسے جمع کرنے آتے ہیں، کپڑے جمع کرنے آتے ہیں، جوتیاں جمع کرنی آتی ہیں، لیکن اللہ سے لینا نہیں آتا. وہ فراخ دست ہے اور علیم ہے. یہ دو خوبیاں لکھ لیجئے، کھلے دل کے بنے. پکی لوگ، نیرو مائنڈڈ لوگ، مین لوگ کبھی بڑے کام نہیں کریں گے، وہ اپنی ذات میں کھوئے رہیں گے. مجھے کیا کہہ دیا. یاد رکھیے، اگر اللہ کے نبی وسیع القلب نہ ہوتے نا، تو مکہ والوں کو چھوڑ کے جا چکے ہوتے کسی اور جگہ. 13 سال ایک ایسے ماحول میں رہنا کہ جہاں کوئی بات کرنے کو تیار نہیں ہے. ہم سٹیج لگاتے ہیں، سینکڑوں لوگ آ کے بیٹھ جاتے ہیں، ہماری اوقات کے اور ہمارے عمل کے ہیں. اور وہ وقت کا نبی ہدایت نہیں لوگوں نے لی، کیونکہ ان کے دل میں تڑپ نہیں تھی. اسی لیے اللہ تعالیٰ فرماتے ہیں اگلی آیتوں میں، جیسے کسی بھی فصل کی کچھ دیمک ہوتی ہے نا، فصل کب خراب ہوتی ہے، جن لوگوں کو سب تھوڑا سا کوئی اندازہ ہو تو وہ بہت اچھی طرح جانتے ہیں، کھڑی فصل خراب ہو جاتی ہے، کبھی سنڈی پڑ جاتی ہے، کبھی ادھر آسمان سے کوئی وبا آتی ہے. تو اللہ کے دیے ہوئے میں خرچ میں کیا چیزیں جو ہمارے اجر کو کم زیادہ کرتی ہیں، اس کا ذکر ہے. الذین ينفقون اموالهم فی سبیل اللہ، جو لوگ اپنے مال اللہ کی راہ میں خرچ کرتے ہیں اور خرچ کر کے پھر احسان بھی نہیں جتاتے، نہ دکھ دیتے ہیں، ان کا اجر ان کے رب کے پاس ہے، اور ان کے لیے کسی رنج و خوف کا موقع نہیں. اور تم سے نیکیاں بھی ہو نہیں رہی نا، پتہ کیا تم اخلاقی طور پہ بھی اچھے نہیں ہو، اس لیے کوئی نیکی نہ کرو، پہلے اپنا کردار ٹھیک کرو. یہ بات لکھ لیجئے، قولوا معروف و مغفرت خیر، قول معروف یعنی ایک میٹھا بول، اور کسی ناگوار بات پر ذرا سی چشم پوشی کے اوور لک کر دو، جانے دو. تم کوئی منسٹر نہیں ہو جس کو کسی نے بات کہہ دی اور اب تم سے برداشت ہی نہیں ہو رہی. مجھے کہہ دیا، مجھے سنا دی، مجھے سمجھا کیا ہے، میرے ساتھ وہ ہوا. اللہ کہتے ہیں جانے دو، اگنور گریسفلی. فرمایا یہ تو اس خیرات سے بہت بہتر ہے جس کے بعد دکھ ہو. دیکھیے دو چیزیں ہیں، یہاں دے کر احسان جتلانا اور دے کر دوسروں کو دکھانا. یہ دو چیزیں دیمک ہیں، یہ فصلوں کی کیڑے ہیں، سنڈیاں ہیں، سسری پڑ جاتی ہے نا جیسے فصل پہ. اس طرح اللہ کے رستے میں کام کر کے، اب اس پہ آپ روپے نوٹ ڈالر نہ سوچئے، کوئی بھی نیکی آپ کرتے ہیں، جان لگاتے ہیں، مال لگاتے ہیں، وقت لگاتے ہیں، بس وہ ایک برا جملہ آپ کا اس نیکی کو ضائع کرتا ہے. جہاں ایتھکس سکھائے جا رہے ہیں، اخلاق ٹھیک کرو، ایک دوسرے سے بات کرنے کا طریقہ سیکھو، किसी को डिस्कस करने से पहले सोचो कि मेरी नेकियां उसके पल्ले में जा रही हैं। नेगेटिव बातें करते हो, एक छोटा सा जुमला, तुम्हें कोई कह ही दे कुछ तो फिर क्या हुआ, और कह लो। हज़रत अबू हुरैरा ने क्या कहा कि मुझे तो हर वक्त इस बात का गम है कि लोग मुझे जो मर्ज़ी कहें लेकिन मेरी मौत कैसे आएगी, क़यामत के दिन पुल मेरे नामे अमल के साथ में मिलेगा और पुल सरात से मैं किस तरह गुजरूंगा, और अगर मैं इन तीन मौक़ों पे गुजर गया मुझे परवाह ही नहीं लोग मुझे अच्छा कहते हैं कि बुरा कहें। हम सारी ज़िंदगी तारीफ़ों के खौल से नहीं निकलते वल्लाही, इतना बड़ा बुत है हमारे अंदर जो हमें अच्छे भले नेकी के काम से रोकता है। सॉरी आई कैंट गो फर्दर, आई एम अलोन, आई एम आइसोलेटिंग, मैं अलग हो रही हूँ। क्यों दीन वाले मिलके आज काम नहीं करते, एक जगह एक छत के नीचे रहे वाले लोग आज दीन का काम क्यों नहीं कर पाते? नहीं जी, हमसे बातें नहीं सुनी जाती। अल्लाह कहते हैं पहले ये सीखो। एक बात लिख लीजिए, आला ज़र्फ लोग दीन का काम करेंगे। छोटी सोच, छोटी बातें, छोटी छोटी बातों पे एक दूसरे को डिस्कस करना, ये आपसे आहिस्ता आहिस्ता नेकियों की तौफीक ले जाएगा। इसीलिए अल्लाह ताला ने ये बात करके कहा मुझे तुम्हारे माल की ज़रूरत नहीं है, पहले तुम अपने आप को ठीक करो। वल्लाहु गनी, वो बादशाह है। आगे आप पढ़ेंगे एक आयत बड़ी प्यारी आएगी इंशाल्लाह, हलीम है, तुम्हारी नाफरमानियों के बावजूद वो तुम्हें दे रहा है। या अय्युहल लज़ीना आमनू ला तुब्तिलु सदक़ातिकुम बिलमन्नि वल अज़ा, ए ईमान लाने वालों अपने सदकात को एहसान जता कर और दुख देकर उस शख्स की तरह खाक में ना मिला दो जो अपना माल महज लोगों को दिखाने की खातिर खर्च करता है, कैमरों में तस्वीरें खिंचा खिंचा कर नेकियां करता है ताकि एक दफ़ा कवरेज हो जाए, मीडिया को बुला लो, और ना ईमान रखता है आखिरत पर। इसके खर्च की मिसाल ऐसी है जैसे एक चट्टान थी जिस पर मट्टी की तह जमी हुई थी, इस पर जब जोर कमी बरसा तो सारी मट्टी बह गई और सब चट्टान की चट्टान रह गई। ला यक़दिरूना अला शैय्यिन मिम्मा कसबू, ऐसे लोग अपने नज़दीक खैरात करके जो नेकी कमाते हैं इससे कुछ भी इनके हाथ में नहीं आता, खाली खोटे सिक्के, वापस आ गया सब कुछ। और काफिरों को सीधी राह दिखाना अल्लाह का दस्तूर नहीं है। नोट करें ज़रा, यहाँ काफिर किसको कहा जा रहा है? पता नहीं आपका जहन इतनी तेज़ चल रहा है कि नहीं। देकर जतलाने वाला, एहसान जतलाने वाला, ऐसा बंदा यहाँ काफिर पेश किया जा रहा है। ऐसा शख्स जो हकीकत में अपना अल्लाह के रास्ते में लगा लगाया ज़ाया कर देता है, अल्लाह ताला कहते हैं इसको को कि तुम अपनी नेकियों को संभाल के रखो। बखिलाफ़ इसके जो लोग अपना माल महज अल्लाह की रज़ा जोई के लिए दिल के पूरे सुबात और करार के साथ खर्च करते हैं। ये दुआ कीजिए, नेकी करूं तो संभालूं। बस वो होता कि एक इंसान किसी की बातों से मुतासिर हुआ, झट से नेकी की, चेक पे साइन किए, बस जज्बाती हो गए, ये हो गया वो हो गया, हो गई ख़त्म, नेक्स्ट। घर गए, क्या हुआ ये किया, क्या हो गया आपको, सोचा नहीं, अभी ये भी खर्चा अभी वो भी खर्चा, चलो शुरू हो गए। कोई बात सुनी अच्छी सी, पकड़ के अपनी चूड़ियाँ उतार के दे दी, बाद में कैसी जल्दी की बेटी की शादी में उसको देती। थोड़े दिले लोग नेकी करके कायम नहीं रहते, कुछ लोग होते हैं ना कुछ दे भी देना तो बाद में फिर उसको जतलाते रहते हैं। अल्लाह ताला कहते हैं दिखावा ना करो। अब देखिए, आपने एग्जीबिशन का नाम सुना होगा, जो कपड़ों के एग्जीबिशन करते हैं, बाज़ दफ़ा और चीज़ों की होती है, वो पहले अपनी चीज़ें छुपा छुपा के रखते हैं। बाज़ दफ़ा हॉल सेट कर रहे होते हैं तो बाहर सब शीशों के ऊपर कपड़े लगा देते हैं, कोई देखे ना, क्यों? एक दफ़ा बस सब खोल देंगे, डिस्प्ले देंगे, लोग हैरान हो जाएंगे। मोमिन इस दुनिया में अपनी नेकियों को इस तरह छुपाता है कि उसने आखिरत में इसको डिस्प्ले देना है, उसको क्या लगे लोगों से। देखिए, किसी की चीज़ आप उसको देंगे और दूसरे को दिखावा करेंगे तो ये तो ऐसे ही नहीं है कि आप गिफ्ट लाएं किसी और के लिए और दूसरा समझे आपने उसको देना है, वो आपके ऐसे गिफ्ट पकड़ ले, बाद में आपको कोई आपके आपको पता ये आपको नहीं दे रहा था, वो तो आगे कहीं जा रही थी उनके लिए लाई थी, आपको खुशी होगी उस गिफ्ट की? आप तो शर्मिंदा हो जाएंगी। ये जो मैं और आप छोटी मोटी कुछ चार नेकियाँ कर भी लेते हैं ना, तो इसके जो ढंढोरे पीटते हैं और जो इसको दूसरों को दिखाते हैं ये दुरुस्त नहीं होती। तो अल्लाह सुब्हानहु तआला कहते हैं कि तुम अल्लाह के लिए दो और अपने दिल को पूछें, नेकी करने के बाद बेचैन रहती हूँ या कौन सी, क्या रहता है मेरे दिल में, खुशी है, सुकून है, अल्हम्दुलिल्लाह। इनके खर्च की मिसाल ऐसी है जैसे कहीं बुलंद सतह पर एक बाग हो, अगर ज़ोर की बारिश हो जाए तो दुगना फल लाए और अगर ज़ोर की बारिश ना भी हो तो हल्की फुहार ही इसके लिए काफ़ी हो जाए। जो कुछ तुम करते हो सब अल्लाह की नज़र में, इसको हाईलाइट करें, जो कुछ तुम करते हो सब कुछ अल्लाह की नज़र में है। मैं आप जो कुछ कर रहे हैं ये अल्लाह की नज़र में है। क्या तुम में से कोई ये पसंद करता है कि इसके पास एक हरा भरा बाग हो, نہروں سے سیراب، کھجوروں اور انگوروں اور ہر قسم کے پھلوں سے لدا ہوا، اور عین اس وقت ایک تیز بگولے کی زد میں آ کر جھلس جائے، جبکہ وہ خود بوڑھا ہو اور اس کے کم سن بچے ابھی کسی لائق نہ ہو۔ اس طرح اللہ اپنی باتیں تمہارے سامنے بیان کرتا ہے، شاید کہ تم غور و فکر کرو۔ اے لوگو، جو ایمان لائے ہو، جو مال تم نے کمائے ہیں اور جو کچھ ہم نے زمین سے تمہارے لیے نکالا ہے، اس میں سے بہتر حصہ راہ خدا میں خرچ کرو، ایسا نہ ہو کہ اس کی راہ میں دینے کے لیے بری سے بری چیز چھانٹنے کی کوشش کرنے لگو۔ ہم کیا کرتے ہیں؟ سیب بھی دیں گے تو ڈھونڈ کے سب سے چھوٹا ماسی کو، اور وہ بھی جس کو داغ لگاؤ۔ چلو نا، کپڑا دیا جی دینا، یہ بیل اتار لوں، بڑی مہنگی آئی تھی، یہ بٹن تو کہیں اور کام آئیں گے، اس دوپٹے کے ساتھ اور جوڑا بناؤں گی، اور ایک نچا پچا جوڑا دے کر ہم کہتے ہیں ہم نے حاتم طائی کی قبر پہ لات مار دی۔ حالانکہ وہی چیز اگر کوئی تمہیں دے دے تو تم ہرگز اسے لینا گوارا نہ کرو گے۔ سوچیے، جب آپ اپنے آپ کو ریسیونگ اینڈ پہ سوچتے ہیں نا، جو لے رہا ہے وہ کون ہے، وہاں سوچ لے۔ اور یاد رکھیے، غریب ہونے کا احساس اتنا تکلیف دہ نہیں ہوتا جتنا ذلیل ہونے کا احساس ہوتا ہے۔ خیرات دینے والا دے تو عزت سے دے، اور لینے والا لے تو عزت سے لے۔ اور یہ جتنے غریب اور مسکین رشتہ دار اور ماسیاں ہمارے ارد گرد ملتے ہیں نا، یہ ہمارے نیکیوں کے مواقع ہیں۔ اگر یہ نہ ہوتے تو ہم کن کو دیتے؟ کتنے ہمارے گناہوں کے کفارے صرف ہمارے صدقے خیراتوں کی وجہ سے ہو جاتے ہیں۔ اور بعض دفعہ آپ دیکھیے کہ دوسروں کے ساتھ جو معاملہ کرتے ہیں نا، اگر ہمارے ساتھ ہو جائے تو کیا ہوگا۔ آج خاص طور پہ ہمارے ملک میں نوکروں اور ماسیوں کے ساتھ کیا معاملہ ہوتا ہے۔ صدقہ دے تو دیں، پھر کہتے ہیں آپ چھٹی بھی نہیں کرنی، آج کچھ ایکسٹرا پیسے دیے، اگلے دن اتفاقاً بیچاری بیمار ہوگی، گھر نہ آئی، پھر دیکھے بیٹھ کے جو دیورانی جٹھانیاں ڈسکس کرتی ہیں، یہ ہیں ہی ایسے، یہ ہڈ حرام لوگ ہیں، ان کی تو پوری نہیں پڑتی، یہ پیسے لے کے بھاگ گئی، کوئی قرض لے جائے آپ سے 2000 روپے اور 2 دن نہ آئے کسی وجہ سے، کہتے بھاگ گئی، اور دو سر پہ چڑھاؤ، یہ ریٹ خراب کیے ہوئے تم نے۔ اب دوست ہیں، دوستوں کے سب بدتمیزی سے باتیں کر رہی ہوتی ہیں، تم ان کا ریٹ کیوں خراب کرتی ہو، میں تو ان کو کھینچ کے دیتی ہوں۔ اللہ کہتے ہیں ذرا سوچو تو صحیح کہ اگر تم ان کی جگہ پہ ہو تو تم لینا چاہو گے؟ جو تم ان کو باسی کھانے دیتے ہو تم کھاؤ گے؟ جو تم ان کو گندے کپڑے دیتے ہو وہ پہنو گے؟ جس تمیز سے تم ان کو دیتے ہو تم چاہو گے؟ الا یہ کہ اس کو قبول کرنے میں تم اغماز برتو، یعنی آنکھیں میچ لو، تمہیں اتنا برا لگے، اتنی کراہت ہے اس چیز کو دیکھ کر کہ میں کیا دے رہی ہوں، مجھے کون دے رہا ہے، میں نہیں لوں گی یہ چیز۔ ہمیں کوئی ٹوٹی ہوئی چیز دے دے تو ہم نہیں پکڑتے، پھٹی ہوئی چیز دے دے تو نہیں۔ آپ دیکھیے، اسلام کھانے پینے سے نہیں روکتا، نوکروں کو بھی کھلائیے، خود آم کھا رہے ہیں ان کو بھی کھلا دیں، خود پیزا کھایا ایک پیس ان کو بھی دے دیں۔ دکھ کی بات کیا کہ آپ ان کے سامنے خود پیزے بریانی یا قورمے کھائیں اور ان کو 4 دن پرانی دال دے دیں فریج سے، اور پکتی بھی ان کے ہاتھوں سے ہیں، بٹتی بھی ان کے ہاتھوں سے، پھر غلط بات ہے، یہ غلط چیز ہے۔ اسلام مال کو بانٹ کے کھانا چاہتا ہے۔ آپ دیکھیے کہ اسلام میں مال جو ہے نا، یہ بانٹنے کا نام ہے، سامنے رکھ کے ایسے نہیں آپ کھول کہ بھائی ایک کھاتا رہے اور دوسرا بھوکا ترستا رہے۔ اگر آپ اس طرح رہیں گے تو انشاءاللہ معاشرے میں بہت سکون ہوگا، ورنہ اللہ تعالیٰ کہتے ہیں تمہیں جان لینا چاہیے کہ اللہ تعالیٰ بے نیاز اور بہترین صفات سے متصف ہے۔ ہاں پھر کیوں نہیں کر پاتا انسان؟ اتنا سن لیا، اس لیے کہ الشیطان یعدکم الفقر، الشیطان یعدکم الفقر ویامرکم بالفحشاء، یہ ہے ہمارا دشمن، شیطان تمہیں مفلسی سے ڈراتا ہے اور شرمناک طرز عمل اختیار کرنے کی رغبت دیتا ہے، مگر اللہ تمہیں اپنی بخشش اور فضل کی امید دلاتا ہے۔ اللہ بڑا فراخ دست اور دانا ہے، جس کو چاہتا ہے حکمت عطا کرتا ہے، اور جس کو حکمت ملی اسے حقیقت میں بڑی دولت مل گئی۔ ان باتوں سے صرف وہی لوگ سبق لیتے ہیں جو دانش مند ہیں۔ دیکھیے، مال کے خرچ کے بیچ میں حکمت کی بات آ گئی، تو یہ کیا حکمت ہے کہ مال کو کہاں خرچ کرنا ہے؟ حقیقت یہ کہ ایک شخص گھر میں حکمت والا ہو نا، پورا گھر جنت بن جاتا ہے۔ جس کی عورت حکمت والی ہوگی، اس مرد کی زندگی بن جاتی ہے، اس لیے کہ حکمت ہی کیا ہے، کب کہاں خرچ کرنا ہے، وقت کی ضرورت ہے۔ آپ دیکھیں، لوگ کہتے ہیں کہاں دیں کہاں نہ دیں، آپ دیکھیے ضرورت کس کی ہے۔ ایک بھوک سے مر رہا ہے، آپ کہتے ہیں علم پہ لگانا فرض ہے، نہیں، پہلے اس کو کھانا دیجئے، وہ مر گیا تو علم کیسے لے گا۔ کسی کو روٹی چاہیے، آپ کہتے ہیں نہیں کتاب لو، وہ کہتے ہیں مجھے کھانا دے دو، آپ کہتے ہیں نہیں تم پینسل لے لو، بے وقوفی کی بات ہے۔ پہلے اگلے کو نیوٹرل تو کیجئے۔ ایک رو رہی ہے، دھو رہی ہے، اس کا کوئی ذاتی مسئلہ، گھر میں شوہر سے لڑائی ہوئی، آپ کہتے ہیں نہیں ادھر آؤ تمہیں میں دو آیتیں سکھا دوں، نہیں لیں گے لوگ، حکمت مانگے۔ حکمت کیا ہوتی ہے؟ صحیح چیز پر صحیح کام کرنا، کب بولنا ہے کب نہیں بولنا۔ پیچھے آپ کو شاید بتائی تھی بات، کسی نے کہا بولنا میں نے 2 سال میں سیکھا، بچہ عموماً 2 سال میں بولتا ہے نا، بولنا میں نے 2 سال میں سیکھا، اور کب کہاں کیا بولنا ہے یہ ساری زندگی سے ابھی تک سیکھ رہا ہوں۔ हमारी ये ज़ुबान का एक टुकड़ा जो अल्लाह ने हमारे मुंह में लगा दिया, हम इसको संभाल ही नहीं पाते। हम कहते हैं कि ये बड़ा मुश्किल होता है, ये क्या है वो है, तो अल्लाह ताला कहते हैं कि तुम इसको अपने साथ रखो, हिकमत मांगो, वक्त की नीड क्या है। और आप सच बताएं इस वक्त मुसलमानों की नीड क्या है। आप देखिए बार बार फी सबीलिल्लाह का लफ्ज़ आ रहा है, फी सबील क्या, सबील सुबुल कहते हैं रस्सी को। इमेजिनेशन में लाए कि एक रस्सी है आपके पास, अब रस्सी जैसे ये अगर आप देखेंगे ये तार है ना, तो इसका एक सिरा इधर है और ये रस्सी है। फी सबीलिल्लाह क्या, ये अगर आपको ये मेरी मिसाल कभी ज़िंदगी में याद रही, आसमान से एक रस्सी अल्लाह ने लटकाई, ऊपर का सिरा अल्लाह के हाथ में है, नीचे का आपने पकड़ लिया। सबीलिल्लाह के हर वो अमल जो आपको अल्लाह से मिला दे। अब आप मुझे बताएं कौन सी चीज़ आपको अल्लाह से जोड़ती है, अल्लाह की बातें, अल्लाह का दीन। यानी फी सबीलिल्लाह को अल्लाह कर्ज कहता है कि मेरे ज़िम्मे है। वजह क्या है कि दीन जब अल्लाह का लोग सीखते हैं, किताब को फैलाना, मेरी नज़र में आज के दौर में सबसे बड़ा मसरफ जो मुसलमानों के माल का ना, वो अल्लाह की इस किताब को आम करना। बाज़ दफ़ा किसी एक कैसेट, एक सीडी किसी की ज़िंदगी बदल देती है। एक जुमला बाज़ दफ़ा लोग कहते हैं कि वो सुना था, उसके बाद से ज़िंदगी बदल गई। वक्त वक्त की बात होती है, दिल दिल की बात होती है। सदका जारिया, दावा फंड, कहीं किसी की बुक्स का इंतज़ाम, किसी के बैठने का इंतज़ाम, किसी के खाने का इंतज़ाम, क्योंकि दुनिया की भूख मिटाने वाले तो बहुत सारे हैं ना। और भूख प्यास बुझाना अच्छा है, लेकिन अल्टीमेट भूख, रूहानी भूख, स्पिरिचुअल भूख, ये कौन देगा। और आप देखिए दुनिया में जलजला सदकान भी हैं, दूसरे भी हैं, पूरी दुनिया की रिफाई टीमें उनको खिलाती पिलाती हैं। जलजला आता है सब लेंगे देंगे, सैलाब आएगा देंगे। कुरान पढ़ने पे, दीन के कामों में, अल्लाह के दीन के इदारे बनानों में कौन लगाएगा? काफिर लगाएंगे, नॉन मुस्लिम लगाएंगे, कोई वो लगाएगा जिसको इस्लाम एक आंख से नहीं पाता, यह मुसलमानों ने लगाना है। तो आज मेरी आपकी अटमोस्ट कोशिश, एक धज्जी भी घर में कहीं पड़ी है ना, इसको जाके मैं कहीं टांक दूं कि मेरा हिस्सा बढ़ जाए। उन औरतों की तरह जो अपनी चोटियां काट काट के लाती थी कि अल्लाह के नबी जंग में जा रहे हैं ना, इसको ले जाएं, भाई इसको क्या करूंगा, कहा जब आपके घोड़े की रस्सी टूटेगी ना तो ये बाल बांध लीजिएगा, क्योंकि मेरे पास है ही है, मैं चाहती हूँ अल्लाह के रास्ते में आ जाए। गोद के बच्चे को लेके एक औरत आती है और कहती है अल्लाह के नबी जंग में जा रहे हैं, ये मेरे गोद के बच्चे को ले जाएं, कहा इसको वहाँ क्या करूँगा। आप खुद सोचिए, बच्चे तो माओं को नहीं बैठने देते, जंग में क्या होगा। कहा जब दुश्मन आपकी तरफ तीर फेंकेंगे ना, मेरे बच्चे को आगे कर दीजिएगा, क्योंकि आपका सीना बच जाए, क्योंकि अभी सीने से बड़ी खैर जानी है, मेरा बच्चा अल्लाह मुझे और दे देगा। है ये सोच आज, याद रखिए ये सोच मिलती है अल्लाह की बात सुनकर। तुम अपनी हैसियत से वक्त दे रहे हो, माल लगा रहे हो, वो अपनी शान से पलटाएगा। जब वो पलटाता है बंदे को यकीन नहीं आता ये मिला कहाँ से, ये आया कहाँ से। मैं कहती हूँ जिन चीज़ों को लेने के लिए लोग खपते रोते, कीमती आंसू जो अल्लाह के रस्ते में रोने चाहिए थे ना, उनको दुनिया के लिए खपाते हैं ना, इन आंसुओं को अब अल्लाह के रास्ते में खपा लें। अल्लाह आपके काम यूं करेगा कि आप उसको संभाल नहीं सकेंगे। ये अल्लाह का मामला, कोई छोटी बात है? आप किसी छोटी हस्ती से तो बात कर ही नहीं रहे हैं। अल्लाह ताला मुझे आपको इस बात की कदर दे। फिर पीछे जोड़िए इसको अल्लाह से ताल्लुक से। एक रुपया, एक क्रोन, एक डॉलर नहीं दिया जाता जब अल्लाह से ताल्लुक ना हो। लेने की बजाय दे रहे हैं, आपका जमा हो रहा है, बैंक को देते हैं ना, कुछ नहीं होता, क्योंकि पता जमा हो रहा। जब जाएंगे चेकबुक साइन करेंगे, लेके आ जाएंगे, कार्ड घुमाएंगे आएगा। एक दफ़ा शक पड़ जाए ना बैंक में, जो गया अब गया, तो फिर देखिए कब अगली दफ़ा अपनी पे तो कोई नहीं बैंक में जाने देगा। हमें अल्लाह पे इतना यकीन नहीं आज जितना हमें बैंकों पे यकीन है। आज मेरा आपका कॉन्सेप्ट बदल गया। सहाबा कराम तड़पते थे अल्लाह के लिए कुछ कबूल कर लीजिए। हज़रत उमर के दौर में लोग सदका ले लेकर फिरते थे कि कोई ले ले, गुरबत ख़त्म। आज आप इस्लाम का ये निज़ाम आम कर दीजिए, ये सब दुनिया की भूख ख़त्म, ये सब जो कहत के ज़्यादा लोग मारे जा रहे हैं ये सब ख़त्म हो जाते हैं। सिर्फ बात यह कि हमारे खर्च के स्टाइल बदल जाए। बच्चे की शादी आती है, पता नहीं कहाँ से पैसा आ जाता है। एक हफ्ते के फ़र्क पे शादी होती है, आराम से 200-300 लोगों का लोग खाना पका लेते हैं, हॉल भी बुक हो जाते हैं, जोड़े भी जाकर ओवरनाइट जाके बुतीकों से ले आते हैं। ये कहाँ से होता है? ये यहाँ से होता है, दिल से होता है। जिस खर्च का आपको यकीन होता है ना, आप शौक से करते हैं। 20,000 का सोफ़ा कैसे आता है घर में? यहाँ से आता है। और 20 रुपये का नोट देना पड़े, कहते हैं ज़्यादा ही नहीं को महंगा खाना हो गया आज। वल्लाही ये कंजूसी और ये स्टिंचीनेस और ये हमारे दिल से जब तक नहीं निकलेगी, सुकून भी कोई नहीं आएगा। मान लीजिए सच्ची खुशी आपको अपना लुटा कर होती है जब आप तन मन धन अल्लाह के रास्ते में देते। ऐसे मुसलमान जमा हो जाए, मैं एक जगह एक रिपोर्ट पढ़ रही थी कि जितने मुसलमान हैं उसमें से सिर्फ 10% लोग अगर अपना सदका जमा करें ना, तो वो हीप्स एंड हीप्स ऑफ होता है, और उससे दुनिया के कितने लोगों की भूख ख़त्म हो जाए। हम तो ज़कात नहीं देते, सदका तो दूर की बात है। तो मानिए किसके रास्ता किसका है। फरमाए वमान फ़क तुम इन नफ़कत नौ नज़र तुम इन नजरिन, तुमने जो कुछ भी खर्च किया हो और जो नज़र भी मानी हो, अल्लाह को इसका इल्म है। क्यों फिक्र करते हो, उसको पता है। देखिए लोग शादियों में देते हैं ना, तो घर वाले को दिखा के सलामी देंगे, है कोई पास बैठा ये सलामी दी, अब तो मूवी बन गई, सबको रिकॉर्ड पे पहले ही आ गया। वो दूल्हा के साथ एक बाबा क्यों बैठा होता है रजिस्टर लेके, पता नहीं अब बैठता है कि नहीं, अभी भी होता है। हमारे खानदानों से निकल गया वो, क्योंकि उन्होंने तो व्हाट्सएप पे वाइबर पे वीडियो बना के सारी दुनिया को दिखा दी। बाबा बैठता था, मुझे खुद अच्छी तरह या दूल्हा से भी क्या, ठहर जाओ पहले इसको देना फिर उसको देना, इंतज़ार करती रहती हैं औरतें नोट पकड़ के, ज़रा ठहर जाओ ज़रा दूल्हे की अम्मा का मुँह इधर है तो उसके सर पर रख दो। तो तुम्हें नहीं पता कि अल्लाह भी देख रहा है। अंधेरों में छुप छुप के नेकियां करें अगर ईमान चाहिए, अल्लाह से मांगिए, किसी से किसी कुछ करने की ज़रूरत नहीं है। अल्लाह ताला कहते हैं मुझे पता है, और ज़ालिमों का कोई मददगार नहीं। अगर अपने सदकात ऐलानिया दो तो ये भी अच्छा है, ये भी देखिए एक एटिकेट है। आप कहते हैं ऐसे तो लग रहा है हमें छुपा के देना है, नहीं, फ़र्ज देते हैं दिखा कर दीजिए। ज़कात दे रहे हैं दूसरों को बता कर दें, शायद उसको भूला हुआ हो। और इसी तरह से आप देखिए, आप सदका जारिया में कुछ दे रहे हैं, इस सोच दीजिए कि मुझे देता देकर कोई दूसरा भी दे देगा, ये सवाब है। हाँ, किसी गरीब को दे रहे हैं, मस्कीन को दे रहे हैं, सफ़ेद पोश को दे रहे हैं, छुपा के दे दें। किसी ऑर्गेनाइजेशन को दे रहे हैं, मस्जिद को दे रहे हैं, स्कूल को दे रहे हैं, खुले हम दे दीजिए। ये भी दो किस्म है, यानी एक जुमला लिख लें, ना छुपाने का शौक हो ना दिखाने का शौक हो। ये भी आर्टिफिशियल तकवा होता है, हाय किसी को पता लग गया, हाय मेरा अजर चला गया। भाई अब क्यों इतने पीपल कॉन्शियस हो गए, जाने दीजिए, बेनियाज हो जाएं, करते जाएं और आगे चलते जाएं। मिट्टी पे पाँव पड़ते हैं, पिछले निशान ख़त्म हो जाते हैं। और याद रखिए, लेने वाले के हाथ पर अल्लाह का हाथ होता है। जब आप किसी को देते हैं ना तो अल्लाह पकड़ता है। तो आपने किसी अमीर रिश्तेदार को कोई गिफ्ट देना हो, वो समझ ही नहीं आएगा देना क्या, आप कहते नहीं उनको पसंद कहाँ आएगा। तो अल्लाह को जब देते हैं क्या, हज़रत आयशा खुशबू लगा लेती थी नोट को, दिरहम को। किसी ने कहा ये क्या किया, कहा अल्लाह के नबी ने कहा जब किसी को देते हो ना तो वो अल्लाह को मिलता है। ये हदीस तफसीर में बयान की, कई दफ़ा मुझे साथी बताते हैं, और ये ट्रिप्स में जब जाते हैं हम लोग तो बहुत सारे लोग आपके स्कूल के लिए इतने लोग दुनिया से पैसा भेजते हैं, आपको पता है, वो आपसे मोहब्बत करते हैं, उनको पता है कि आपको कितनी ज़रूरत है इन चीज़ों की। तो कई दफ़ा लिफाफे खुलते हैं ना तो खुशबू का भभूका आता है। तो स्टूडेंट्स ही सारे होते हैं जो ये काम करते हैं, वो कहते हैं देखें साजा ये इन्होंने उस पर अमल किया कि हज़रत आयशा खुशबू लगाती थी तो हम भी लगाएंगे। कई दफ़ा ऐसी मिसालें हैं, मोहब्बत के जज्बे पहचाने जाते हैं। देने वाले को नहीं पता कौन है, ना हमें पता ही नहीं। यदि कोई कहीं भी पकड़ाता है, मैंने कहती खुदा के लिए मुझे ना दें। कई दफ़ा नए लोग आके ना इधर आके थैली रखेंगे, कहती खुदा के लिए मुझे गुनाहगार ना करें, आप इसको बाहर दें, बॉक्स रखा हुआ है, मैंने क्या देखना है आपने मुझे क्या दिया है, आप अल्लाह को दे रहे हैं, जिधर मर्जी डाल दीजिए। लेकिन इंसान को एक शौक होता है। तो याद रखिए, नज़रें अल्लाह पे रख लीजिए, फिर इंशाल्लाह बात का मज़ा आएगा। फरमाया लेकिन अगर छुपा कर हाजतमंदों को दो तो ये तुम्हारे हक में ज़्यादा बेहतर है, तुम्हारी बहुत सी बुराइयाँ इस तर्ज़ अमल से महव हो जाती हैं। सोचिए अपनी कोई मस्ती, कोई खरमस्ती, किसी शादी के मौके पर ऐसे बहक गए बाद में शर्म आई, अल्लाह कहते हो सकता है इस सदक़े से तुम्हारी वो मैंने माफ़ कर दी हो, फ़ायदा तो तुम्हारा अपना ही हो गया। और जो कुछ तुम करते हो बहरहाल अल्लाह को इसकी खबर है। आप नोट करें, बार बार ये जुमला आ रहा है मुख्तलिफ अंदाज से, अल्लाह को खबर है, अल्लाह देख रहा है, अल्लाह को पता है, अल्लाह को पता है।